रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच पुर्याएर अगाडि ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। झुटा विवरण पेश गरी लाभ लिएको आरोपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर। स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा हेलो स्वास्थ्य सेवा शुरू। संवेदनशील समयमा शान्ति कायम गर्न र हिंसाबाट बस्न सबै सिरियाली नागरिकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको आह्वान। र एनपीएल क्रिकेटमा 15 खेल सम्पन्न, आफ्ना सबै खेल जितेको जनकपुर बोल्ड्स अंक तालिकाको शीर्ष स्थानमा। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याउने बताउनु भएको छ। झापाको गौरादहमा ताजपुरिया समाज कल्याण परिषदको 29 स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आफ्नो समाजको कला संस्कृति र परम्पराको जगेर्नामा ध्यान दिनु आवश्यक रहेको र त्यसका लागि ताजपुरिया समाजका मागलाई आवश्यक सुनवाई गर्न सरकारले ध्यान दिने बताउनुभयो। प्रधानमन्त्री ओलीले साना साना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने पनि बताउनुभयो। कार्यक्रममा ताजपुरिया समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन गर्नुभएको थियो। यस्तै झापाकै दमक नगरपालिका 3 स्थित बेलडाङ्गी खानेपानी आयोजनाको आजै उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सन् 2030 सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ काम गर्नेतर्फ सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाई लगायतका अभियान सञ्चालन गरिने बताउनुभयो। वहाँले देशलाई अस्थिरतातर्फ जान नदिन प्रमुख दलहरूको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिइने पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले विभिन्न पार्टीमा आबद्ध रहे पनि सबै नेपाली विकास निर्माणका काममा एकजुट हुनुपर्ने बताउनुभयो। कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले एक घर एक धारा नारा अनुसार सबैको घरमा खानेपानी पुर्याउन सरकारले सबै तहको समन्वय र सहकार्यमा काम गरिरहेको बताउनुभयो। 50 करोड 7 लाख रूपियाँको लागतमा निर्मित बेलडाङ्गी खानेपानी आयोजनाबाट दमक नगरपालिकाको ओडा नम्बर 2, 3 र 4 का 6521 घरदूरीका 26,743 जनसंख्या लाभान्वित हुनेछ। कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान समेत गरिएको थियो। यस्तै झापामै आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले आजै जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण कार्यको शुभारम्भ गर्नुभएको छ। प्रधानमन्त्री ओलीले झापाको गौरादह नगरपालिका ओडा नम्बर 4 र 5 अन्तर्गतको जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण कार्यको शुभारम्भ गर्नुभएको हो। साभिक महारानी झोडा गाविसका 4,000 घरधुरीका करिब 8,000 कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निर्णयसँगै जग्गा प्राप्त गर्न लागेका हुन्। वर्तमान सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि जग्गाधनी प्रमाण पूर्जा वितरण कार्य सम्भव भएको हो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउनुभयो। मुलुकमा अस्थिरता मचाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाए पनि त्यो कदापि सम्भव नहुने उल्लेख गर्नुहुँदै उहाँले वर्तमान सरकार गठनका क्रममा नेपाली कंग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच भएको सहमति अनुसार अबको 18 महिनापछि नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताउनुभयो। नेपाली कंग्रेसले पार्टीका केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा आज बसेको पार्टीको कार्य सम्पादन समिति बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। सभापति देउवाले श्रेष्ठलाई यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनित गर्नुभएको थियो। यस्तै बैठकले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनपछि रिक्त प्रदेशसभा सदस्य पदमा निर्वाचन आयोगको निर्देशन अनुसार स्याङजाकी सुनिता थापालाई प्रस्ताव गरेर पठाउने निर्णय गरेको प्रवक्ता डाक्टर महतले जानकारी दिनुभयो। बैठकमा नेपाली कंग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा अहिले पनि कायमै रहेको जनाएको छ। प्रवक्ता डाक्टर महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सम्झौताले अनुमोदन लिने बाटो बन्द नगरेको बताउनुभयो। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतामा पनि अनुमोदनको पहल गर्ने समझदारी अनुसार नै फ्रेमवर्कमा हस्ताक्षर भएको चीन सरकारसँग यसअघि भएका अनुमोदनको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्ने प्रवक्ता डाक्टर महतले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। झुटा विवरण पेश गरी लाभ लिएको आरोपमा सिलवाल विरूद्ध मुद्दा दायर गरिएको हो। सिलवालले नागरिकतामा पटक पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ। प्राधिकरणको अध्यक्षको हैसियतमा 65 वर्ष उमेर हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा सिलवालले 2080 साल साउन 16 गतेदेखि 66 वर्षमा प्रवेश गर्दा समेत पदमा बहाल्दै रही पछिल्लो 9 महिनादेखि पदको दुरूपयोग गरी लाभ र सुविधा तथा अधिकारको प्रयोग गरेको अख्तियारले जनाएको छ। सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेलाई आज पर्सा लगिएको छ। वीरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई आज वीरगंज लगिएको हो। लामिछानेलाई हवाई मार्गबाट आज पोखराबाट काठमाडौँ हुँदै वीरगंज लगिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति सुशासन र आर्थिक समृद्धि रहेको बताउनु भएको छ। गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनै पनि सम्झौता नहुने बताउनुभयो। संघीय सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संघीय कानून बनाउन लागेको र त्यसको टुङ्गो लागेपछि प्रहरी समायोजनको काम अगाडि बढ्ने गृहमन्त्री लेखकले बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कड़ा निगरानी राख्न आवश्यक रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित एसिया प्रशान्त क्षेत्रीय वायु प्रदूषण सम्बन्धी क्षेत्रीय कार्यशालाको उद्घाटन सत्रमा उहाँले वायु प्रदूषण न्यूनीकरणमा सबैको सहकार्य हुनुपर्नेमा जोड़ दिनुभयो। पेट्रोलियम पदार्थमा आधारित मोटर गाड़ीको अधिक प्रयोग, निर्माणका गतिविधि, औद्योगिक उत्सर्जन, वन डढेलो, कृषि गतिविधि लगायतका कारण वायु प्रदूषणको स्तर अत्यधिक बढेको मन्त्री शाहीले बताउनुभयो। सरकारले सार्वजनिक यातायातलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार्ने र औद्योगिक प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना बनाएको मन्त्री शाहीले बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक 2080 माथिको छलफल आजदेखि प्रारम्भ भएको छ। विधेयक माथिको छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले संविधान र संघीयताको मर्ममा अनुरूप शिक्षा विधेयक निर्माण गर्ने बताउनुभयो। मन्त्री भट्टराईले कुनै पनि कानूनले विद्यालय शिक्षा र शिक्षा के कस्तो हुनुपर्छ भन्ने परिभाषा नदिएकाले यी विषयलाई स्पष्ट र व्यवस्थित गर्ने गरी विधेयक निर्माण गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न हेलो स्वास्थ्य सेवा शुरू गरेको छ। स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, व्हाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। टेलिफोन नम्बर 1115 फोन गरेर भाइबर र व्हाट्सएप 9853305092 नम्बरमा आफ्ना गुनासा सन्देश मार्फत पठाउन सकिने व्यवस्था गरिएको छ। वर्षासँगै गए रातीदेखि शुरू भएको हिमपातका कारण बाजुरा लगायतका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। बाजुराका 9 स्थानीय पालिकाका सबै उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको छ। हिमपातले दैनिक जनजीवन कष्टकर बनेपछि स्थानीय कृषक भने लामो समयको खडेरीपछि भएको वर्षाले बाली नाली राम्रो हुने भन्दै हर्षित भएका छन्। चिसो बढेपछि स्थानीयको जनजीवन भने कष्टकर बनेको छ। बाजुरा सँगसँगै छिमेकी जिल्ला बझाङ त्यसै गरी कर्णाली प्रदेशका जुम्ला मुगु लगायतका क्षेत्रमा समेत उच्च भागमा हिमपात शुरू भएको छ। बाँके जिल्लामा हात्तीपाइले रोग निवारणका लागि तीव्र रूपमा आईडीए कम्प्याक्ट सर्वे सञ्चालन भइरहेको छ। नेपालगंज कोहलपुर र अन्य स्थानीय तहमा गरिएको आरटीडी परीक्षणमा धेरै व्यक्तिमा पोजिटिभ नतिजा देखिएपछि औषधि सेवनलाई नियमित गर्नुपर्ने अवस्था आउने विज्ञहरूले चेतावनी दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडा र स्वास्थ्य कार्यालय बाँकेको संयुक्त आयोजनामा जिल्लाका 65 वडामा 4725 नमूना संकलन गर्ने लक्ष्य सहित सर्भेको काम भइरहेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताउनु भएको छ। उहाँले सिरियामा राजनैतिक संक्रमण सुनिश्चित गर्न धेरै काम गर्न समेत बाँकी रहेको बताउनुभयो। संयुक्त राष्ट्रसंघका महासचिवले यस संवेदनशील घड़ीमा शान्ति कायम गर्न र हिंसाबाट बस्न तथा सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न आफ्नो आह्वान दोहोर्याउनुभयो।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लू बीच अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ। भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडी अन्तर्गतका परियोजनाहरूको प्रभावकारी कार्यान्वयन, विकास वित्त तथा निजी क्षेत्रमा लगानी परिचालन लगायतका विषयहरूमा छलफल भएको छ। भेटका क्रममा नेपाल र अमेरिका बीचको सहयोग आदान प्रदान, अमेरिकी सहयोग एमसीसी यूएसएआईडी लगायतका कार्यक्रम संचालित परियोजनाको कार्यान्वयनको सम्बन्धमा पनि छलफल भएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिनुभयो। भेटका क्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम डीएफसीबाट नेपालको निजी क्षेत्रमा लगानी भइरहेकोमा त्यसलाई अझ कसरी प्रभावकारी बनाउन र विस्तार गर्न सकिन्छ तथा नेपालमा थप पुँजी कसरी भित्राउन सकिन्छ भन्ने बारे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले चासो देखाउनु भएको सहसचिव शर्माले बताउनुभयो। भेटका क्रममा अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लूलाई आग्रह गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले पानीको अभाव व्यवस्थापन र माटोको क्षयीकरण रोक्दै दिगो कृषि र खाद्य प्रणालीको विकासमा उच्चस्तरीय कार्ययोजना आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन एफएओको आयोजनामा थाइल्याण्डको बैंककमा सोमबारदेखि शुरू भएको अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरलाई सम्बोधन गर्न सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले नेपालले सन् 2035 सम्ममा 28,500 मेगावाट जल विद्युत उत्पादन गर्ने लक्ष्य लिएको तर जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरले त्यो क्षेत्र नराम्ररी प्रभावित भइरहेको उल्लेख गर्नुभयो।
अब खेल समाचार अजय बमबाट।
नेपाल एएफसी एसियन कप फुटबल छनौटको समूह एफमा परेको छ। मलेसियाको कलनपुर स्थित एएफसी हाउसमा भएको ड्रमा नेपाल ग्रुप एफमा भियतनाम, मलेसिया र लाओससँग परेको छ। समूह चरणमा सबै टोलीले एक अर्कासँग दुई पटक छ खेल खेल्नेछन्। ड्र अनुसार नेपालले मार्च 25 मलेसियासँग पहिलो खेल खेल्नेछ। मलेसियासँगै दोस्रो खेल भने 18 नोभेम्बरमा खेल्नेछ। त्यस्तै जुन 10 सन् 2026 मार्च 31 लाओससँग नेपालले खेल्ने तालिका छ। नेपालले अक्टोबर 9 र 14 भियतनामसँग खेल्नेछ। यो छनौटमा कुल 24 राष्ट्रको सहभागिता रहनेछ। सहभागी टोलीलाई 6 समूहमा विभाजन गरिएको छ। समूहमा विजेता सन् 2027 साउदी अरेबियामा हुने एएफसी एसियन कपको लागि छनौट हुनेछन्। भारतको क्याटिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा सोमबार भएको खेलमा मालदिवसको क्लब एचडीसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण 3 अङ्क जोडेको छ। यसअघि पहिलो खेलमा क्याटिकट नेपालको टिपटप हेल्प नेपाल स्पोर्ट क्लबसँग 3-2 सेटमा हारेको थियो। दुई खेलपछि क्यालिकेटको 4 अङ्क भएको छ। एचडीसीको यो दोस्रो हार हो। च्याम्पियनसिपमा 5 अङ्कका साथ हेल्प नेपाल शीर्ष स्थानमा छ। नेपाल प्रिमियर लिग एनपीएलमा 15 खेल सम्पन्न भएका छन्। यही मंगिर 15 गतेदेखि शुरू भएको एनपीएलमा जनकपुर बोल्ड्स आफ्ना सबै खेलमा विजय हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ। उसले 4 खेलबाट 8 अङ्क जोडेको छ। यसै गरी 4 खेल खेलेको सुदूरपश्चिम रोयल्स 3 जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ। यसले 4 खेलमा 6 अङ्क जोडेको छ। चितवन डाइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म 4 खेल खेलेको छ, 3 जित र एउटामा हार बेहोरेको चितवन डाइनोज 6 अङ्क छ। कर्णाली एक्सले 4 खेलमा 2 जित र 2 हार बेहोर्दै 4 अङ्क जोडेको छ। कर्णाली चौथो स्थानमा छ। पोखरा एडभेन्चर 2 अङ्क सहित 5 स्थानमा छ। काठमाडौँ गोर्खास 2 अङ्क सहित 6 स्थानमा छ। विराटनगर किङ्स 2 अङ्कका साथ 7 स्थानमा छ। लुम्बिनी लायन्स 4 खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ। मंगलबार एनपीएलमा 2 खेल हुनेछन्। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली एक्स र पोखरा एडभेन्चर बीच खेल हुनेछ।
अब मौसम आगामी 24 घण्टामा कर्णाली प्रदेश लगायत देशका पहाड़ी भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना हुनुको साथै सुदूरपश्चिम कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच पुर्याएर अगाडि ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, झुटा विवरण पेश गरी लाभ लिएको आरोपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरूद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर, स्वास्थ्य सेवा सम्बन्धी गुनासो सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा हेलो स्वास्थ्य सेवा शुरू, संवेदनशील समयमा शान्ति कायम गर्न र हिंसाबाट बस्न सबै सिरियाली नागरिकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको आह्वान, र एनपीएल क्रिकेटमा 15 खेल सम्पन्न, आफ्ना सबै खेल जितेको जनकपुर बोल्ड्स अङ्क तालिकाको शीर्ष स्थानमा। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।